بسم اللہ الرحمن الرحیم، تمام تعریفیں خدائے وحدہ لا شریک کے لیے، اور درود و سلام حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم اور آپ کے آل پاک پر۔ ناظرین اکرام، سحر عالمی نیٹورک کی جانب سے براہ راست نشر ہونے والے پروگرام راہ زندگی کے ہمراہ آپ کا میزبان کفایت حسین حاضر خدمت ہے۔ اس پروگرام میں میں آپ کی خدمت میں خوش آمدید عرض کرتا ہوں اور تمام ناظرین کی خدمت میں دل کی گہرائیوں سے ہدیہ اسلام پیش کرتا ہوں۔ ناظرین، ہماری گفتگو ہوتی ہے اسلامی احکام کے حوالے سے، جو شریعت نے ہمیں زندگی گزارنے کے اصول بیان کیے ہیں ان کے حوالے سے یہاں پر گفتگو ہوتی ہے، اور آپ جانتے ہیں کہ الحمدللہ آپ کے سوالات سبب بنتے ہیں کہ زیادہ سے زیادہ سوالات ناظرین کے سامنے آئیں اور زیادہ سے زیادہ جوابات اور ان کے ذیل میں جو اسلامی احکام ہیں ان کو پہنچایا جا سکے۔ ناظرین تو ہمارے ساتھ رہیے، ہم اپنی گفتگو کا آغاز کر رہے ہیں، اور ہمارے ساتھ آج بھی اسٹوڈیو میں تشریف فرما ہے جناب سید زرغام حیدر رضوی صاحب قبلہ۔ تو ہمارے ساتھ رہیے، اپنے مہمان سے ملاقات کرتے ہیں، اس کے بعد اپنی گفتگو کا باقاعدہ آغاز کرتے ہیں۔ قبلہ، السلام علیکم۔
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔
حضور، بہت شکر گزار ہیں کہ ایک مرتبہ پھر آپ نے ہماری دعوت کو قبول فرمایا اور اسٹوڈیو تشریف لائے۔
میں سب سے پہلے خداوند متعال کا شکر ادا کرتا ہوں کہ اس بندہ حقیر کو بیان احکام کی توفیق عطا فرمائی، اور اس کے بعد آپ کا اور آپ کی پوری ٹیم کا شکر گزار ہوں کہ انہوں نے لوگوں کے لیے بیان احکام کے زمینے کو فراہم کیا، اور اسی طریقے سے میں تمام ناظرین اکرام کا شکر گزار ہوں کہ وہ بڑے ہی غور و خوص کے ساتھ اس پروگرام کو دیکھتے ہیں اور اپنے سوالوں کے ذریعے اس بات کا سبب بنتے ہیں کہ دوسرے افراد تک احکام خدا منتقل ہوں۔
جی بالکل، بہت شکریہ حضور۔ سرکار، اس سے پہلے جو ہمارا پروگرام تھا اس میں آپ نے بیان فرمایا تھا کہ نمازی کے لباس، نمازی کی جگہ کے لیے کون کون سی شرطیں ہیں، تو اس میں آپ نے ایک فرمایا تھا کہ مباح ہونا چاہیے، دوسرا یہ تھا کہ ٹھہری ہوئی ہونی چاہیے، ثابت ہونی چاہیے، یعنی حرکت میں نہ ہو، وہ ہلنے والی چیز نہ ہو، اور وسیع ہونی چاہیے، اور اسی طریقے سے قبر معصومین، قبر معصوم کے آگے نماز نہ پڑھی جائے۔ اس کے حوالے سے ہم آپ سے کچھ سوالات آج جاننا چاہتے ہیں، چونکہ کچھ سوالات ہیں جو بہت اہم ہیں۔ سب سے پہلے ہم آپ سے جاننا چاہیں گے، جیسے آپ نے مباح فرمایا تھا کہ مباح ہونا ضروری ہے، جو انسان دنیا سے جا رہا ہے، اگر اس کے اوپر قرض ہے، اور جتنا اس کے اوپر قرض ہے وہ مقروض ہے کسی کا، اتنی ہی ملکیت وہ دنیا میں چھوڑ رہا ہے، یعنی اس کا جو گھر ہے اگر اس کو دیکھا جائے تو جتنا قرض اس کے اوپر ہے اتنے ہی کا وہ مکان بھی ہے۔ تو اس کے بارے میں، یعنی اگر کوئی یہاں پر نماز پڑھنا چاہتا ہے یا جو اس کے وارث ہیں، ان کے لیے کیا یہ زمین مباح ہے، وہ یہاں پر نماز پڑھ سکتے ہیں، یا پہلے قرض بیچیں گے ان کو دیں گے، یا وہ اس میں شریک ہیں؟ اس کی وضاحت کی فرمائیے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ دیکھیے، سلسلے میں حکم فقہی یہ ہے،
جی،
اگر کوئی انسان اس دنیا سے چلا گیا اور مقروض ہے،
جی،
اور اس نے جو پراپرٹی چھوڑ لی ہے اس کی ملکیت اتنی ہی ہے جتنا اس کی گردن پہ قرض ہے۔
صحیح۔
مثلا یہ آدمی 1,00,000 روپے کا مقروض تھا،
جی،
اور جو اس نے زمین چھوڑی ہے اس کی قیمت بھی 1,00,000 روپے ہے،
1,00,000 روپے،
تو اس صورت میں وارثوں کے لیے جائز نہیں ہے،
جی،
کہ اس زمین میں تصرف کریں،
صحیح،
یا بعنوان میراث اس کو تقسیم کریں۔ صحیح۔ اگر اس زمین پر نماز بھی پڑھیں گے، چونکہ یہ زمین مباح نہیں ہے،
جی،
ان کی نماز باطل شمار ہوگی۔
صحیح۔
ہاں، اگر یہ انسان جو ہے مرنے کے بعد اسی زمین پہ پڑا ہوا ہے،
جی،
وارثوں کے لیے اتنی اجازت ہے،
صحیح،
کہ اس میت کو اس زمین سے نکالیں اور غسل و کفن کے بعد دفن کر دیں۔
صحیح۔
یہ ایک چیز۔ کبھی ایسا ہے کہ قرض کی مقدار کم ہے،
جی،
اور پراپرٹی زیادہ ہے،
جی،
مثلاً 10,00,000 روپے کی پراپرٹی ایک انسان نے چھوڑی ہے اور وہ 10,000 روپے کا مقروض ہے۔
صحیح۔
اس صورت میں فقہ کرام اجازت دیتے ہیں، اگر وارثوں کی نیت یہ ہے کہ ہم قرضے کو ادا کر دیں گے،
جی،
کوئی حرج نہیں ہے،
جی،
قرض کو دوسرے مال سے بھی ادا کریں یا اس مال سے ادا کریں،
صحیح،
اور اس مال میں تصرف کر سکتے ہیں، نماز پڑھ سکتے ہیں،
جی،
یہ نیت کے اوپر۔
صحیح۔
لیکن اگر نیت میں فتور ہے،
جی،
کہ 10,000 روپے ہم ادا نہیں کریں گے،
جی،
اپنے اپنے حق کو لیں گے اور اپنے اپنے گھر میں بیٹھ جائیں گے،
صحیح،
تو اس صورت میں بھی اس میت نے جو پراپرٹی چھوڑی ہے،
جی،
چونکہ دوسرے افراد کا اس زمین میں، اس پراپرٹی میں حق ہے،
وہ شریک ہیں،
شریک ہیں، لہٰذا یہ مباح نہیں ہوگی،
صحیح،
اور یہ تقسیم بھی ناجائز ہوگی،
جی،
اور اس جگہ نماز پڑھنا بھی موجب بطلان ہوگا،
جی بالکل،
چونکہ زمین مباح نہیں ہوگی۔
اچھا حضور، آپ نے فرمایا تھا کہ نماز گزار کی جگہ کے لیے ضروری ہے کہ وہ ٹھہری ہوئی ہو،
صحیح،
ذرا یہ بتائیں، آج بہت زیادہ یہ مسئلہ سامنے آتا ہے، اور اکثر ہم اس سے روبرو ہوتے ہیں کہ مثلا کشتی میں یا ٹرین میں یا جہاز میں یا اس طرح کے جو مثلا سفر میں حالتیں پیش آتی ہیں، یہاں پر کس طرح سے نماز ادا کی جائے گی؟
دیکھیے، اس سلسلے میں فقہائے کرام نے اس طریقے سے فرمایا ہے کہ تمام شرائط کو مد نظر رکھتے ہوئے انسان باوضو ہو،
جی
قبلہ رو ہو، اور یہ کہ اگر ٹرین یا مثلا کشتی یا ہوائی جہاز،
جی
یہ تینوں چیزیں رکی ہوئی ہیں
صحیح،
تو کوئی حرج نہیں ہے،
تب تو کوئی
قبلہ
مشکل
رو
نہیں،
ہو
ٹھہری
کہ
ہوئی
انسان
ہے،
جو ہے
جی بالکل.
نماز پڑھ لے.
جی
دوسری صورت، ٹرین چل رہی ہے
جی
لیکن چلنے کا انداز یہ ہے کہ انسان کا بدن جو ہے مستقر ہے، اس کے قیام میں، اس کے رکوع میں کوئی خلل نہیں پڑ رہا ہے،
صحیح.
خوب اس صورت میں بھی کوئی حرج نہیں ہے،
جی
آدمی رو بقبلہ رہے.
جی
اگر ٹرین تھوڑا سا قبلہ سے منحرف ہو رہی ہے
جی
تو انسان ہلکا سا خود بھی نماز کی حالت میں منحرف ہو سکتا ہے.
صحیح.
اسی طریقے سے ہوائی جہاز ہے، کشتی ہے، البتہ ٹرین میں ہچکولے کچھ زیادہ ہوتے ہیں،
ہاں جو اس
لیکن اس
میں
میں احتیاط یہ
دھکے
ہے.
لگتے ہیں وہ زیادہ.
جی
جی
جب اس کو ہچکولے لگے یا مثلا زیادہ دھکے لگ رہے ہیں
جی
تو وہ انتظار کرے ایسے وقت کا، ٹرین دھیمی ہو جائے
صحیح
یا رک جائے، یا جانتا ہے ٹرین نہیں رکے گی اور نماز ہماری قضا ہو جائے گی،
جی
تو کوشش یہ کرے بدن کو اپنے سنبھالے رہے.
صحیح.
چونکہ قیام بھی ایک اہم واجبات نماز میں سے ایک واجب ہے
جی
اور اہم واجب ہے، اور اگر قیام متصل با رکوع ہو تو یہ رکن ہو جائے گا.
رکن ہو جاتا ہے بالکل.
برخلاف اس کے جو کشتی ہے
جی
یا مثلا ہوائی جہاز ہے، ہوائی جہاز چلتا بھی رہتا ہے،
جی
اس کے اندر انسان کو احساس بھی نہیں
ہوتا.
ہوتا.
جی
اگر انسان کو معلوم ہے قبلہ اس طرف ہے
صحیح
اور جانتا ہے کہ ہوائی جہاز سے جب ہم اتریں گے ہماری نماز قضا ہو جائے گی،
جی
تو اس کے لیے ضروری یہ ہے کہ جہاز کے اندر ہی نماز پڑھے
صحیح.
اور قبلے کو مد نظر رکھے،
جی
کوئی حرج نہیں ہے.
صحیح. اچھا حضور، اسی طریقے سے آپ نے فرمایا تھا کہ جگہ تنگ نہیں ہونی چاہیے، کھلی ہوئی وسیع جگہ ہونی چاہیے.
جی
تو اگر کوئی تنگ جگہ پر نماز پڑھ رہا ہے
صحیح.
اور مثلا جان بوجھ کر پڑھ رہا ہے، تو پھر کیا حکم ہے اس کا؟ یعنی صحیح طرح سے وہ قیام نہیں کر سکتا،
صحیح.
یعنی جو قیام بھی کر رہا ہے تو جھکا ہوا ہی ہے، تو
جی
کیا کرنا ہے اس کو؟
دیکھیے، ہم نے بتایا تھا کہ مکان نماز گزار،
جی
اس مکان یعنی اس جگہ کی شرطوں میں سے ایک شرط یہ ہے
جی
کہ وہ جگہ اتنی وسیع ہو، اتنی بڑی ہو
جی
کہ انسان تمام ارکان نماز کو بآسانی و باسہولت
بالکل آرام کے ساتھ سب کو
انجام
دے. جی
بس اگر کوئی جگہ ایسی ہے کہ رکوع کی جگہ ہے، سجدے کی جگہ ہے، لیکن قیام کی جگہ نہیں ہے، چھت اس کی چھوٹی ہے،
جی
وہ کھڑا ہے تو اس طریقے سے گویا رکوع میں ہے،
جی
حالت اختیار میں ایسی جگہ نماز پڑھنا موجب بطلان نماز ہے،
صحیح.
یعنی انسان کی
نماز
باطل ہو جائے گی.
جی
اسی طریقے سے اگر جگہ طول میں، لمبائی میں تو ٹھیک ہے،
جی
لیکن جو ہے سجدے کی جگہ نہیں ہے اس کے اندر،
صحیح،
خوب حالت اختیار میں ایسی جگہ پہ نماز پڑھنا بھی موجب بطلان ہے،
جی
انسان کی نماز باطل ہو جائے گی.
صحیح.
اب آئیے، ایک صورت یہ ہے کہ ہم مجبور ہیں، ہم کو قید کر دیا گیا ایسی جگہ پہ،
جی بالکل،
یا مثلا ہم ایسی جگہ پہ ہیں کہ جہاں بیٹھ کے نماز پڑھ سکتے ہیں، کھڑے ہو کے نماز نہیں پڑھ سکتے.
جی
اگر ہم انتظار کریں کہ ایسی جگہ مل جائے جہاں ہم کھڑے ہو کے نماز پڑھیں تو ہماری نماز قضا ہو جائے گی.
صحیح.
اس صورت میں فقہائے کرام فرماتے ہیں
جی
کہ آپ جو ہے ایسی جگہ پہ بیٹھ کے نماز پڑھیے،
جی
اور تمام ارکان نماز کو علاوہ از قیام،
جی قیام کے علاوہ جتنے بھی دوسرے،
جی سجدہ ہے،
جی
یا بعض جگہ ایسی ہے جہاں مثلا کھڑے تو ہو سکتے ہیں،
جی
سجدہ نہیں کر سکتے، جگہ تنگ ہے،
جی
وقت بھی نہیں ہے.
صحیح.
تو اس صورت میں فقہائے کرام نے فرمایا کہ آپ قرات کو انجام دیجئے،
جی
اور اگر رکوع کر سکتے ہیں رکوع کیجئے، اس کے علاوہ سجدے کے لیے سر سے اشارہ کیجئے.
صحیح.
اور ذکر سجدہ جو ہے،
جی
سبحان اللہ یا سبحان ربی الاعلی و بحمدہ، اس کو آپ کہیے.
صحیح بالکل.
نماز اس صورت میں صحیح ہوگی.
جی بالکل. حضور بہت شکریہ. اگرچہ ابھی معصوم کے حوالے سے بھی یہ مختصر طور پر آپ جواب دیجئے، قبر معصوم کے آگے اگر کوئی نماز پڑھ رہا ہے تو اس کی نماز صحیح ہے یا باطل؟
دیکھیے، یہ حتک حرمت ہے، حتک حرمت جسے کہتے ہیں، بے احترامی ہے،
بے احترامی،
لیکن ہر صورت میں نماز صحیح ہے،
جی
نماز باطل نہیں ہوگی،
زیادہ سے زیادہ ہی گناہ گار ہوگا،
گناہ گار شمار ہوگا.
صحیح بالکل. بہت شکریہ حضور. اجازت دیجیے، پروگرام کے دوسرے حصے کی طرف چلتے ہیں.
حاضر.
ناظرین، آپ سے امید کریں گے کہ انشاءاللہ آپ ہمارے پروگرام کے آخر تک ہمارے ساتھ رہیں گے، اور اگر کوئی بھی سوال آپ کی نظروں میں ہو تو آپ ہمیں بھیجیے واٹس ایپ کے ذریعے، اور اگر ریکارڈ کر کے بھیجیں تو فوراً انشاءاللہ آپ کے پروگرام میں آپ کے سوال کو شامل کیا جائے گا. تو آپ ہمارے ساتھ رہیے، ملتے ہیں مختصر سے وقفے کے بعد. ناظرین اکرام پروگرام میں پھر سے آپ کا خیر مقدم ہے، آپ ہمارے ساتھ رہیے، آپ جو آپ کے سوالات ہم تک پہنچے ہیں ان کے جوابات اپنے مہمان سے جاننے کی کوشش کرتے ہیں۔ حضور ماشاءاللہ اتنا سوالات کا طولانی سلسلہ ہے، دیکھتے ہیں ہم کہاں تک پہنچ پاتے ہیں۔ شفقت محمد صاحب نے سری نگر کشمیر سے یہ سوال کیا ہے کہ اگر کوئی شخص موبائل سے قرآن سن رہا ہو اور ایسی آیت آ جائے جس کو پڑھنے سے یا سننے سے سجدہ واجب ہو جاتا ہے، تو کیا اس صورت میں بھی سجدہ واجب ہو جائے گا؟
دیکھیے، اس صورت میں میں عرض کروں گا کہ شفقت محمد صاحب کس کی تقلید کرتے ہیں۔
جی،
اگر وہ تقلید کرتے ہیں رہبر انقلاب اسلامی آیت اللہ العظمیٰ،
معذرت، آپ کی بات روکتے ہوئے میں اپنے ناظرین سے گزارش کروں گا، ناظرین بہت اہم نقطہ ہے، جب آپ سوال بھیجیں تو یہ ضرور لکھیں کہ آپ تقلید کس کی کرتے ہیں، چونکہ بہت سے مسائل ہم نے ہمارے سامنے اس طرح کے ہوتے ہیں کہ ان کا جواب اتنا تفصیلی ہوتا ہے کہ نہیں دیا جا سکتا، اس لیے اگر آپ اپنے مقلد کا جس کے آپ تقلید کر رہے ہیں اپنے مرجع کا نام لکھیں گے تو ہمارے مہمان کے لیے بھی جواب میں آسانی ہوگی، معذرت کے ساتھ۔
دیکھیے، اگر یہ شفقت محمد صاحب جو ہے رہبر انقلاب اسلامی آیت اللہ العظمیٰ خامنائی صاحب کے مقلد ہیں،
جی،
تو آپ کا نظریہ اس سلسلے میں یہ ہے کہ انسان جس چیز کے ذریعے بھی
جی
آیہ سجدہ کو سنے،
صحیح،
اس کے اوپر سجدہ واجب ہو جائے گا۔
جی،
واضح، چاہے ریڈیو کے ذریعے سے سنے، موبائل کے ذریعے سے لے،
کچھ بھی ہو، جی۔
لیکن امام خمینی رحمۃ اللہ علیہ، آیت اللہ العظمیٰ سیستانی،
جی،
ان کا نظریہ یہ ہے کہ اگر موبائل کے ذریعے انسان سن رہا ہے یا
جی
ٹیپ ریکارڈ کے ذریعے سے انسان سن رہا ہے،
جی،
چونکہ خود آدمی نہیں بول رہا ہے، آدمی نے کبھی جو ہے قرات کی ہے،
جی،
اس قرات کو اس کے اندر ریکارڈ کر لیا گیا ہے، اب وہ سن رہا ہے، تو اس صورت میں سجدہ واجب نہیں ہے۔
جی،
لیکن اگر ٹیلی ویژن سے، ٹی وی جسے کہہ لیے، ٹی وی کے ذریعے سے آواز نشر ہو رہی ہے قرات قرآن کی،
جی،
اور آپ جانتے ہیں کہ یہ آن لائن قرآن کریم پڑھ رہا ہے،
جی، لائیو ہو رہا ہے،
لائیو براہ راست ہو رہا ہے،
جی،
تو اس صورت میں اگر سجدے کی آیت آ جائے، یعنی وہ آیت آ جائے،
جی،
جس پہ سجدہ کرنا انسان کے لیے واجب ہے، جس کو سننے کے بعد،
جی،
سجدہ کرنا انسان کے لیے واجب ہے،
جی،
تو سجدہ واجب ہے۔
صحیح،
لیکن اگر اس کو اس بات کی اطلاع ہو کہ ریڈیو یا ٹیلی ویژن سے جو قرآن نشر ہو رہا ہے اس کے اندر جو آئے سجدہ ہے،
جی،
وہ کبھی کی ضبط شدہ ہے، کبھی اس کو
ٹیپ کیا گیا ہے کسی زمانے،
جی، کبھی ریکارڈ کیا گیا، اب اسے نشر کیا جا رہا ہے،
جی،
تو امام خمینی کے نزدیک بھی اور آیت اللہ سیستانی کے نزدیک بھی سجدہ واجب نہیں ہوگا۔
جی، بالکل، بہت شکریہ حضور۔ اور اس کے بعد حضور سوال کیا گیا ہے، یہ سہیل حسین صاحب ہیں سری نگر سے، کشمیر سے، یہ پوچھ رہے ہیں کہ کیا ہم اسکن ٹائٹ لباس میں نماز پڑھ سکتے ہیں، اس میں کوئی حرج تو نہیں ہے؟
دیکھیں، خود نماز پڑھنے میں کوئی اشکال اور کوئی حرج نہیں ہے، آپ نماز پڑھ سکتے ہیں،
صحیح،
چونکہ مردوں کے لیے جو ہے،
صحیح،
صرف قبول اور دبور کا،
جی،
مخفی ہونا نماز میں کافی ہے، کوئی مشکل نہیں ہے،
جی، یعنی شرمگاہیں اس کی جو ہے وہ چھپی ہوئی ہونی چاہیے،
بس،
اور وہ نماز پڑھ سکتا،
نماز پڑھ سکتا۔
بہت شکریہ حضور، اجازت دیجئے جو ریکارڈڈ سوالات ہیں ان میں سے کچھ سوالات لیتے ہیں، پھر اس سلسلے کی طرف آتے ہیں۔ ناظرین، آپ ہمارے ساتھ رہیے، آج کا جو پہلا ریکارڈڈ سوال ہے وہ آپ کی خدمت میں پیش کیا جا رہا ہے۔
کے لیے یہ والا اگر واٹس ایپ پہ نمبر نہیں استعمال ہو رہا تو مہربانی فرما کے، میں پاکستان سے بات کر رہی ہوں، مسز نقوی لاہور سے، ہمارے یہ سوالات آپ آگے اس میں فارورڈ کر دیا کیجئے، کیونکہ آپ کا جو راہ زندگی کا پیج ہے،
جی،
وہ ہمارے پاس یہاں پہ یوٹیوب نہیں ہے، تو یوٹیوب کے اوپر اس کے بہت سارے پروگرامز ہمارے پاس نہیں کھل رہے،
جی،
کیونکہ پاکستان میں یوٹیوب بین ہے، تو کائنڈلی آپ ہماری یہ سوالات وہاں تک پہنچا دیں۔
جی،
مجھے ایک سوال یہ کرنا تھا کہ جو سی فوڈ ہے اس کے بارے میں کیا احکامات ہیں،
جی،
اور مچھلی، یہ تو ہمیں پتہ ہے کہ اسکیل والی کھانی چاہیے، مگر جھینگا اور جو یہ جو پرانز ہوتے ہیں، شرمپس، پرانز، کریب، کیکڑا، ان کے بارے میں کیا احکامات ہیں، اس میں ہماری رہنمائی فرمائیے، شرن آقا سستانی کے اس کے مطابق، تقلید کے مطابق۔
بالکل، بہت شکریہ سوال پوچھنے کے لیے، اور میں ناظرین کی خدمت میں عرض کروں کہ یہی نمبر جس پہ آپ سوالات بھیج رہے ہیں، یہی پروگرام راہ مبین کا نمبر بھی، آپ سوالات بھیجیے، انشاءاللہ آپ کے تمام سوالات کو پروگرام میں شریک کیا جائے گا۔ جی حضور، سوال جو کیا گیا ہے جواب اس کا آپ دیں گے۔
البتہ بعض چیزیں ہمارے لیے، چونکہ انہوں نے अपनी इस्तेलाह में, अंग्रेजी इस्तेलाह में कही है,
जी
हमारे लिए मुबहम है,
जी
लेकिन झींगा मछली
जी
जिसका तस्करा आपने फरमाया अभी,
जी
इसके बारे में फुकाहाए कराम ने इजाज़त दी है,
जी
चूंकि ये मछली है
सही,
और ये साहिब फल्स यानी कि ये छिलके वाली भी है,
छिलके वाली
तो ऐसा
मछली
कोई हर्ज नहीं है।
जी
और एक कायदे कुल्ली मैं
जी
आपके हवाले करता हूँ, आप गौर फरमाएं
जी
कि दरियाई जितने भी जानवर हैं
जी
शरी लिहाज से जुज मछली के, और वो भी छिलके वाली मछली के,
जी
सब का खाना हराम है,
सही
चाहे वो केकड़ा हो या केकड़ी जैसी दूसरी चीजें हो,
जी
सिर्फ मछली का खाना दरियाई जानवरों में से वो जायज है,
जी
और मछली भी कौन सी,
जी
जो छिलके वाली हो,
जिसके ऊपर किरण मौजूद होती
किरण
है,
मौजूद हो, छिलका मौजूद हो।
जी बिल्कुल
अलबत्त झींगे के लिए चूंकि खसूसी तौर पे फतवा मौजूद है, लिहाजा हमने अर्ज किया झींगे के खाने में कोई इश्काल नहीं है।
सही, बिल्कुल बहुत शुक्रिया। इसके बाद एक रिकॉर्डेड सवाल और लेते हैं, फिर उसके बाद इस सिलसिले की तरफ आते हैं। जी बिस्मिल्लाह।
अस्सलामुअलैकुम,
वालेकुम अस्सलाम।
मैं मिसेस नकवी लाहौर से बात कर रही हूँ।
जी
बहुत मेहरबानी भाई, सारे सवाल आप मेरे शामिल करते हैं अपने इस प्रोग्राम में,
शुक्रिया।
तो हमें बहुत खुशी होती है। बेशक ये बात है कि हम तकलीद जिनकी करते हैं तो
जी
हमें तमाम सवाल वहाँ से मिल तो जाते हैं, मगर हम जो हाउसवाइफ्स हैं, हमारे अपने बच्चों के साथ इतनी कमिटमेंट्स होती हैं कि बाज़ दफ़ा इतना टाइम नहीं मिलता कि
जी
हम उनकी तमाम वेबसाइट्स को खोलकर और उन चीज़ों को ढूंढें।
जी
तो हमें आपने ये बहुत एक अच्छा आसान जरिया, अल्लाह ताला आप लोगों को इसका अजर दे,
आमीन।
आसान जरिए के से हमें तमाम जवाब बात मिल जाते हैं, और क्योंकि हम भी खुद इतना ज़्यादा बुक्स को पढ़ नहीं पाते हैं, तो हमें छोटे छोटे जो अपने घरेलू मसाइल में दरपेश हैं, दीनी मसाइल, तो हमारी ये बड़ी रहनुमाई फरमाते हैं। अल्लाह ताला आपको इसका अजर दें, जजाक अल्लाह। बहुत
ये
बहुत
चाहते
हमें
हैं
खुशी है
इंशाल्लाह।
कि हमारे लिए ये चैनल एक बना है। मुझे एक्चुअली कुछ मुझे आपसे एक और सवाल करना था, क्योंकि
जी
एक और बहुत यहाँ पे हमारे यहाँ चीज़ है कि सैयद जादी का रिश्ता गैर सादात में नहीं हो सकता। मैं तकलीद करती हूँ आका सिस्तानी साहब की, मेरा बेटा भी आका सिस्तानी साहब की तकलीद में है,
जी
मगर मेरे शौहर जो हैं वो आका होए के बाद से बशीर हुसैन नजफी उनकी
जी
तकलीद में हैं। तो हमारा आपस में था कि शायद हमें ये पता करना है कि बशीर हुसैन, अल्लामा बशीर हुसैन नजफी साहब जो हैं
जी
उनके उसके मुताबिक जो है सैयदजादी का निकाह गैर सैयद के साथ आया हो सकता है, तो ये हमें प्लीज़ आप एक जवाब बता दीजिए,
जी
क्योंकि सिस्तानी साहब का भी और बशीर हुसैन नजफी साहब की भी नज़र में। आपकी बहुत मेहरबानी होगी, मेरी ये रहनुमाई फरमाएं।
जी बिल्कुल
गैर सैयद के साथ सैदानी का रिश्ता आया हो सकता है।
जी
वस्सलाम, अल्लाह अकबर।
जी बिल्कुल, बहुत शुक्रिया सवाल पूछने के लिए, और शुक्रिया के असल जो यहाँ पर मुस्तहक हैं वो हमारे नाज़रीन हैं जो सवालात पूछते हैं, और उन्हीं के सवालात के ज़रिए ये प्रोग्राम आगे बढ़ रहा है। वो सवालात पूछते हैं, हमारे मेहमान ज़हमत करते हैं और जवाबात देते हैं, और ये एक सिलसिला हमने शुरू किया है। अगर आपके सवालात इसी तरह हमारे साथ रहे और इसी तरह आपकी रहनुमाई हमारे साथ रहे, इंशाल्लाह तो इस सिलसिले को आगे बढ़ाने में कोई मुश्किल नहीं होगी। हमारे साथ रहिए, आपके सवाल का जवाब इंशाल्लाह हमारे मेहमान अता फरमाएंगे। जी हुज़ूर।
देखिए, मैं इस सिलसिले में अर्ज़ करूं
जी
कि आप चाहे जिसकी तकलीद में हों,
सही
रहबर इनकलाब इस्लामी की तकलीद में हों, आयतुल्ला सिस्तानी की तकलीद में हों,
जी
या उन मराजे की तकलीद में हों जिनकी तकलीद हो सकती है,
जी
और इस वक्त जो है इस मामले में
जी
किसी भी मरजाए वक्त ने मना नहीं किया कि
सही
सैदानी की शादी गैर सैयद से नहीं हो सकती।
जी
शरी लिहाज से जो अहम चीज़ हमको देखना है
जी
वो है इंसान का ईमान व तकवा।
जी
अगर हम शिया इसना अशरी हैं,
सही
तो अगर शिया इसना अशरी लड़का मिल रहा है
जी
तो वो सैयद हो या गैर सैयद हो, गैर सैयद में भी चाहे पठान हो
जी
चाहे
बिल्कुल, किसी
शेख
भी
हो।
कास्ट से ताल्लुक रखता
जी,
हो वो।
चूंकि इस्लाम जो असल में आया है
जी
उसकी एक इल्लत यही है कि तबकात जो इंसान के अंदर है उसको ख़त्म करना मकसूद था।
सही
मतलब हर आदमी अपनी जगह पे चौधरी बना बैठा हुआ था,
जी
सैकड़ों लोगों को अपना गुलाम बनाए हुए था।
जी
तुम फला काम वाले हो तो हमसे नीचे हो, तुम्हारी
जी
कास्ट फला है तो हमसे नीचे हो।
जी
इस्लाम ने आके ये नारा बुलंद किया कि इन्ना अकरमकुम इंदल्लाहे अतकाकुम,
जी
बड़े बनना चाहते हो
सही
तो हमारी निगाह में सबसे बड़ा वो है
जी
जिसका तकवा खुदा के नजदीक सबसे ज्यादा हो,
बेशक
चाहे वो सैयद हो, चाहे शेख हो, चाहे पठान हो, चाहे जिस मुल्क का और जिस शहर का
और
बाशिंदा
किसी
हो।
भी कौम से ताल्लुक रखता हो,
जी,
अगर
शिया
तकवा बुलंद है
इस्नाशरी अगर
जी
है
बिल्कुल
तो इस सूरत में शादी करने में कोई हर्ज नहीं है,
सही
सैयद लड़की के साथ गैर सैयद लड़का शादी करे या इसके बरअक्स,
जी बिल्कुल सही
इस शादी में कोई हर्ज नहीं है। और हमारे यहाँ उलमाए कराम की सुन्नत भी इसी बात पे कायम है,
जी
शायद उनका इशारा भी ये होता है, बहुत से मसलन उलमाए कराम है सादात
जी
जिनके दामाद जो है साहिब अमामा हैं
जी
गैर सैयद हैं,
गैर सैयद हैं बिल्कुल
और अगर ये चीज़ उनके नज़दीक मकरूह भी होती, हराम तो
जी
दूर की बात है,
सही
मकरूह भी होती,
जी
तो ये आलिम दीन जिसको हम मर्जा की शक्ल में देख रहे हैं
जी
कभी भी अपनी लड़की की शादी गैर सैयद में न करता।
जी बिल्कुल
तो सीरत उलमा भी इस बात की कायल है, उनके फतावे और उनके नज़रियात इस बात के कायल हैं
जी
कि गैर सैयद की शादी सैयद से हो सकती है,
जी
इसमें कोई हर्ज
और तमाम
नहीं।
मराजे इसके कायल हैं।
जी, मैं नहीं जानता कोई मुखालिफ हो इसका।
सही बिल्कुल, बहुत शुक्रिया हुजूर। अब चूंकि हमारे वक्त में इतनी गुंजाइश भी नहीं है और अभी बहुत से सवाल आए हैं रिकॉर्डेड, हम उन सवाल को देखते हैं उसके बाद इस सिलसिले को आगे बढ़ाएंगे। जी बिस्मिल्लाह।
अस्सलाम वालेकुम,
वालेकुम सलाम।
मैं आबिद हसन इंडिया से बात कर रहा हूँ, लखनऊ से।
जी
सबसे पहले तो मुझे ये बता दीजिए कि तकलीद का इकरार करने का तरीका क्या है, तकलीद कैसे तकलीद में आया जाता है, ज़रा इसका तफसीली मुझे तस्करा करके बता दें, बड़ी मेहरबानी। मुझे पता नहीं कि तकलीद में कैसे जाया जाता है।
जी बिल्कुल, बहुत शुक्रिया सवाल पूछने के लिए। जी हुजूर,
देखिए इसमें कोई तफसील की ज़रूरत नहीं है,
जी
आप जो है अपने जहन में सिर्फ इस चीज़ को रखिए
जी
कि मैं मसलन रहबरे इनकलाब इस्लामी आयतुल्लाहिल उज़्मा आयतुल्ला खामनाई की तकलीद करता हूँ,
यानी नियत कीजिए, आप
नियत
कसद कीजिए।
जी,
जी
अगर कुर्बतन इलल्लाह की नियत कर लीजिए तो और अच्छा है,
सही बिल्कुल,
और होना भी चाहिए असल में।
जी
लेकिन असल में नियत के माना ये है कि हम इस काम को अंजाम दे रहे हैं,
जी
और ये सिर्फ ऐसी नहीं जैसे हम नमाज के लिए नियत करते हैं, दो
जी
रकात नमाज सुबह की पढ़ रहा हूँ
जी
दिल के अंदर कर रहे हैं, कुर्बतन इलल्लाह, ये वाजिब कुर्बतन इलल्लाह ना।
सही
तकलीद के माना ये हैं कि जिस आलिम की तकलीद और पैरवी फिकही मसले में हमने अपने गर्दन पे ली है
जी
उसके फिकही मसले पर हम अमल करें।
जी
मसलन अगर उन्होंने कहा कि आए सजदा सुनने के बाद इंसान पे सजदा वाजिब हो जाता है,
जी
चाहे वो टेप रिकॉर्ड के जरिए सुने या मोबाइल के जरिए से,
जी
अगर हम आयतुल्लाह खामनाई के मुकल्लिद हैं तो हम सजदा करेंगे,
सही
ये है तकलीद के माना।
यानी मैं जो अपनी जिंदगी में अब आमाल अंजाम दूंगा फिकही खास तौर पर, वो इस मर्जा के नजरिए के मुताबिक
नजरिए के
दूंगा।
मुताबिक अलबत्त सिर्फ नियत से इसका ताल्लुक नहीं है,
बल्कि जानिए उनको,
जी जानिए और उसके ऊपर अमल कीजिए,
और अगर नहीं पता है तो आप पूछिए किसी आलिम दीन से, वरना हमारे प्रोग्राम से पूछिए।
जी, आपकी खिदमत में हम हाजिर हैं।
जी
तो तकलीद के असल माना ये है
जी
कि हम इस बात की नियत करें और उस पर अमल करें
सही
कि हम फला मर्जा की तकलीद में जा रहे हैं।
जी बिल्कुल,
और ये कोई शहर नहीं है, मुल्क नहीं है कि इसके लिए टिकट लेना पड़ेगा,
जी
वीजा लगवाना पड़ेगा, इंसान के जहन में ये चीज है कि हम फला मर्जा के मुकल्लिद हैं
और ये
इतना ही काफी है।
ये एक अकली चीज है, चूंकि हर फील्ड में हम उसके एक्सपर्ट की नजर जानते हैं, उसके बाद अपनी जिंदगी के फैसले लेते हैं। तो हुजूर इजाजत दीजिए, इसके बाद का हम सवाल एक रिकॉर्डेड सवाल और लेते हैं।
हाजिर है।
जी बिस्मिल्लाह।
सवाल यह है कि मैं अक्सर नमाज किसी भी मस्जिद में वक्त पर पढ़ लेता हूँ या वक्त से थोड़ा आगे पीछे होके पढ़ लेता हूँ, मगर मुझे हर जगह सजदगाह मयस्सर नहीं होती है, तो मैं उसी कारपेट पे ही सजदा कर लेता हूँ जो मस्जिद में बिछा होता है, क्या ये अहले तशी के फिरके के मुताबिक दुरुस्त है या नहीं है, और अगर नहीं है तो मुझे ऐसी सूरत में क्या करना चाहिए।
जी
हुजूर, जी
मैं एक चीज अर्ज करूं कि देखिए सिर्फ सजदागाह और मिट्टी पे सजदा नहीं होता है,
सही
अगर आप ऐसी जगह पे हैं जहां मतलब सजदगाह नहीं है, पेड़ का पत्ता मौजूद होगा
जी
उस पर कर लीजिए, पेड़ की छाल मौजूद होगी उस पर कर लीजिए,
जी
फर्श हटा के उसके नीचे जो पत्थर है चाहे वो सिमटी क्यों ना हो,
जी
उसके ऊपर भी सजदा जायज़ है,
जी
चूंकि हमारी फिक के लिहाज से कि वो चीज़ें जो पहनने में आती हैं रुई की शक्ल में आए उसके ऊपर सजदा जायज़ नहीं है,
सही
लिहाजा इस नज़रिए के मद्देनज़र
जी
इंसान के लिए जायज़ नहीं है कि कारपेट या प्लास्टिक या इस किस्म की चीज़ों पे सजदा करें
जी
या रोटी पे करें।
सही
लिहाजा सजदे के लिए ज़रूरी यह है कि आपका सजदा नमाज में उस चीज़ के ऊपर हो जिस चीज़ पे सजदा करना जायज़ है।
यानी एक तो जो मिट्टी से जमीन से जिसका ताल्लुक हो
जी
और वो खाई
मसलन
पहनने में ना आती हो,
जी मादनियात में भी शुमार ना होता
जी
हो,
मैंने
सोने
लोहा
चांदी में।
सोना चांदी वगैरह ऐसी
जी
चीज ना हो,
बस बेहतरीन तरीका यह है कि
जी
पेड़ का पत्ता है
सही
हत्ता चटाई अगर खजूर की है
जी उस पर
उसको
कर सकते हैं
आप रख लीजिए पेशानी के नीचे,
जी
और सजदे में बहुत बड़ी मतलब चटाई की जरूरत नहीं है, बहुत बड़ी पत्ती की जरूरत नहीं है,
जी
बल्कि अंगूठा का जो
ऊपर का
हिस्सा है
हिस्सा
ऊपर
ही
का हिस्सा है
जी
और जहां से ये लकीर शुरू होती है
जी
इतना बड़ा सजदगा आपको मिल जाए,
जी
चाहे वो मिट्टी का सजदगा हो, सजदगा के माने जिस पे हम सजदा कर रहे हैं,
जी
चाहे वो मिट्टी का सजदगा हो,
जी
पत्ती का सजदगा
हुजूर
हो,
कागज पे भी कर सकते हैं,
ये
इतना
कागज
कागज
का सजदगा हो,
जी
कोई हरज नहीं
उस
है।
पे कर सकते हैं जी। बहुत शुक्रिया, इसके बाद एक रिकॉर्डेड सवाल और लेते हैं जी।
जी
बिस्मिल्लाह।
मैं सऊदी अरब से बात कर रही हूँ। मैंने ये पूछना था कि भाई मैंने काफ़ी रोज़े जैसे तकरीबन 12-13 साल के रोज़े मैं नहीं रख सकी,
जी
तो अब तो मैं अल्हम्दुलिल्लाह काफ़ी ज़माने से 21-22 साल से रखती हूँ, लेकिन अब ये है कि मुझे सांस की तकलीफ़ है और मैं जो वाजिबी रोज़े हैं वो भी रखती तो हूँ अल्हम्दुलिल्लाह, लेकिन उसमें मुझे सांस की तकलीफ़ ज़्यादा हो जाती है, तो वो जो रोज़े मेरे रह गए हैं उनके बारे में आप मुझे बताएं कि उसके बारे में मैं क्या कर सकती हूँ, कि क्या मैं उसका जो कफ़ारा है वो अदा करूँ और रोज़े भी रखूँ, लेकिन रोज़े ज़ाहिर है मेरी सेहत अब इजाज़त नहीं देती कि मैं इतने ज़्यादा रोज़े रख सकूँ, तो आप ज़रा उसके बारे में प्लीज़ बता दें। और मैं किसी की तकलीद नहीं करती, पढ़ती तो सबको, लेकिन तकलीद अभी तक किसी की नहीं की मैंने।
सही, बिल्कुल हुजूर, वक्त अब यानी हमारे पास बहुत मुख्तसर है, इसलिए मुख्तसर तौर पे आप जवाब दीजिए। और दो चीज़ें, एक तो तकलीद नहीं करती हैं
जी
और
जी
फिर रोज़े का क्या किया जाए, तो पहले रोज़े का आप जवाब दीजिए, इंशाल्लाह तकलीद के लिए शायद हम अगले
जी
प्रोग्राम में।
देखिए मैं अर्ज करूँ, अगर आपने
अभी हमारे पास
जान
2 मिनट हैं, 2 मिनट में आप जवाब दीजिए।
अगर आपने जानबूझ के वो रोज़े छोड़े हैं
जी
और आप में रोज़ा रखने की सलाहियत थी,
जी
आप पे रोज़ा वाजिब था,
सही
तो इस सूरत में हर रोज़े के बदले में एक गुलाम आज़ाद कीजिए, खैर इसका ज़माना नहीं है,
सही
या 2 महीने के पे दर पे रोज़े रखिए कज़ा के हमरा, यानी कज़ा तो रखनी ही पड़ेगी 2 महीने, और अगर ये बस की बात नहीं है तो आपको अख्तियार है
जी
कि आप 60 मिस्कीनों को खाना खिलाइए,
जी
लेकिन शरीयत पैगंबर सल्लल्लाहु अलैहि वसल्लम शरीयत सहला है।
जी
कुरान भी कहता है या इबादी अल्लज़ीना असरफ़ु अला अन्फुसिहिम ला तकनतु मिन रहमतिल्लाह,
सही
ऐ मेरे वो बंदो जिन्होंने अपने ऊपर जुल्म किया है, गुनाह किया है, वाजिबात को छोड़ा है,
जी
तुम अल्लाह की रहमत से मायूस मत हो,
जी
इन्नल्लाह यग़फिरु ज़ुनूबा जमीया, अल्लाह तुम्हारे सारे गुनाहों को
अल्लाह
माफ
अकबर
कर
माफ
देगा,
करने वाला भी,
इन्नहु हुवल गफूरुर रहीम,
जी
वो माफ करने वाला भी है
जी
और मेहरबानी करने
रहम करने
वाला भी
वाला भी
है।
है जी
तो बहरहाल अगर आपके अंदर न रोजा रखने की सलाहियत है
जी
न 60 मिस्कीनों को खाना खिलाने की
हर रोजे
सलाहियत
के
है
बदले
जी हर रोजे के बदले में और एवज में,
जी
तो आप खुदा की बारगाह में इस्तग़फार कीजिए।
इस्तग़फार कीजिए,
इस्तग़फार के माना यह है कि आइंदा मैं जानबूझ के रोजा कजा नहीं करूंगी
जी
या जो कुछ मैंने किया उसके ऊपर मैं परेशान हूं।
शर्मिंदा हूं मैं।
इस्तग़फार अगर एक मरतबा भी इंसान कर ले अस्तग़फिरुल्लाह व अतूबु इलैह
जी
ये भी काफी है, लेकिन अगर इस जमाने में आप सांस की मरीज हो गई
जी
और रोजा आपके लिए नुकसानदेह है
जी
तो ना कि रोजा आप पे वाजिब नहीं है
सही
बल्कि आपके लिए जायज नहीं है कि आप रोजा रखिए,
सही
आप रोजा छोड़ दीजिए
जी
और आप हर रोज के एवज में 3 पाव गंदुम या जौ
जी
किसी फकीर को जो शिया इसनाशरी हो
सही
दे दीजिए,
जी
इंशाल्लाह खुदा की बारगाह में बरीउ जिम्मा है।
जी
लेकिन याद रखिएगा तकलीद को मत भूलिए,
जी
तकलीद के माना यह है कि एक जाहिल आलिम की पैरवी करें,
यानी कि
जाहिल
किसी मर्जा की आप नियत कीजिए कि मैं उनकी
जी
मुताबिक,
तकलीद करना ही करना है
जी
आपको,
बिल्कुल
मतलब तकलीद के माना यह नहीं है कि हर बात उनकी
मुख्तसर
हम
तौर
मान
पर
लें,
जी
बस खुलासा यह है
जी
कि एक जाहिल
जी
जाहिल के माना वो नहीं जो अंगूठा सिर्फ लगाता है,
जी
जाहिल से मुराद मतलब मैंने 10 साल पढ़ा है।
हुजूर माजरत, इंशाल्लाह अगले प्रोग्राम में हम इस तकलीद के हवाले से इंशाल्लाह एक जरूर सवाल रखेंगे और हम आपसे यहीं पर खुदाफ़ी करेंगे चूंकि वक्त हमारा इख्तिताम को पहुंचा।
जी खुदा
जी नाज़रीन बहुत शुक्रगुजार है आपके, माफ़ कीजिएगा वक्त हमारा खत्म हुआ, जो सवालात रह गए हैं इंशाल्लाह अगले हफ्ते उनके जवाब दिए जाएंगे और इसी तरीके से तकलीद का मौजू बहुत अहम है, इंशाल्लाह अगले हफ्ते हमारे मेहमान इस पर मजीद गुफ्तगू करेंगे। फिलहाल आप हमें इजाजत दीजिए, आपको खुदा की पनाह में देते हैं, खुदा हाफिज़, फ़िमानिल्लाह।